सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
सुशासन लोकतन्त्रको प्राण हो।
नमस्कार, नागरिक शिक्षाको अर्को भागमा हार्दिक स्वागत छ।
नेपाल सरकार मन्त्री परिषदको मिति 2082 साल चैत्र 13 गतेको बैठकले 100 शासकीय सुधार कार्यसूची स्वीकृत गरी कार्यान्वयनमा ल्याएको यही असार 13 गते 3 महिना पुग्दैछ। यस कार्यसूचीमा साझा प्रतिबद्धता, जनविश्वास, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रभाव, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, लगानी प्रवर्धन, स्वास्थ्य, शिक्षा, कृषि लगायत जनसरोकारका सम्पूर्ण क्षेत्रलाई समेटिएको छ। र अहिले धेरै जस्तो कार्यहरू कार्यान्वयनको क्रममा रहेका छन् भने कतिपय कार्यहरू सम्पन्न भइसकेको अवस्था छ। यही विषयको सेरोफेरोमा रहेर आज हामीले एकजना अनुभवी पूर्व प्रशासकलाई आमन्त्रित गरेका छौँ, जसले नेपालको प्रशासनिक संयन्त्रलाई नजिकबाट देख्नुभएको छ र अनुभव गर्नुभएको छ। आजको अतिथि हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव फडिन्द्र गौतम। संवादका क्रममा हुनुहुन्छ सहकर्मी भानुभक्त खड्का।
सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
हजुर, यो सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीलाई समग्रमा यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? एकजना पूर्व प्रशासकको नजरमा यो कार्यसूचीको कार्यान्वयन कसरी भइरहेको पाउनु भएको छ?
यो असाध्यै महत्त्वपूर्ण प्रश्न राख्नुभयो, यसको लागि म आभारी छु। नयाँ सरकारको गठन भएसँगै जुन 100 बुँदामा समयबद्ध किसिमले सरकारले नीतिगत, कानुनी, प्रशासनिक, प्रक्रियागत सम्पूर्ण पक्ष छोएर कार्ययोजना ल्याएको छ। यो आफैमा एउटा असाध्यै महत्त्वपूर्ण छ, समय सापेक्ष छ र जुन परिवर्तनको चाहना आन्दोलन मार्फत प्रकट भइरहेको थियो नेपाली जनताबाट, त्यसलाई चाहिँ अभिव्यक्त गर्ने एउटा सशक्त माध्यमको रूपमा आइरहेको मैले महसुस गरेको छु। यसले एउटा नयाँ सरकार गठन हुने बित्तिकै एउटा आम पब्लिकमा चाहिँ के भने सुशासनको प्रत्याभूतिको एउटा वातावरण निर्माण हुने कुरा चाहिँ सुनिश्चित भएको जस्तो लाग्छ मलाई। सरकारी निजी क्षेत्रमा समेत यसले सकारात्मक परिणाम ल्याएको छ र यसको कार्यान्वयन चाहिँ अब कतिपय विषय त समय लाग्ने भन्ने कुरा त कार्ययोजनामा समयावधिको हिसाबले विभिन्न समयावधि तोकिएको कारणबाट पनि हामीलाई थाहा छँदैछ, एकैचोटि कार्यान्वयन हुन सक्दैन। त्यसैले अब समयबद्ध रूपमा कार्यान्वयन हुँदै गयो भनेदेखि परिलक्षित गरेको उद्देश्य हासिल गर्न सफल हुन्छ जस्तो मलाई लाग्छ।
हजुर, जस यो सुरुवात चाहिँ राम्रो छ। यसका अभ्यासहरू विगतमा हामीले गरिराखेका थियौँ अथवा यो नयाँ अभ्यासमा हामी गरिराखेका हौँ, के छ यहाँको अनुभव?
अभ्यासहरू त धेरै पहिलेदेखि नै आउँथे। अब विभिन्न नाउँबाट शासकीय सुधारका कार्ययोजना, शासकीय सुधारको मार्गचित्र, रोड म्याप, अनेकौँ नाउँ दिएर यस्ता खालका कमिटमेन्टहरू, योजनाहरू विगतमा पनि नबनेका होइनन्। तर अब लामो अनुभवको हिसाबले मैले के यहाँ निवेदन गर्नुपर्छ राख्नुपर्छ भने विगतमा चाहिँ सरकारले एउटा कार्यान्वयन ल्यायो भने सत्तारूढ दलभित्रैबाट त्यसको चाहिँ कार्यान्वयन हुनलाई अलिकति असहज वातावरण सिर्जना गर्ने जस्तो अथवा सत्तारूढ घटकबाट त्यसलाई सहयोग नहुने जस्तो वातावरण धेरै हुन्थ्यो। विगतको अभ्यास त्यस्तो हुन्थ्यो भने अब अहिले चाहिँ त्यो छैन। सरकारको एउटा कोर टिमले एउटा निर्णय गरेर अगाडि बढाइसकेपछि चाहिँ त्यसमा प्रतिरोध कतैबाट पनि नहुने असाध्यै गोल्डेन, असाध्यै सुनौलो अवसर अहिले प्राप्त छ जस्तो मलाई लाग्छ। त्यो हिसाबले अब कमिटमेन्ट गरेका कुराहरू कार्यान्वयन भइदिनलाई चाहिँ योभन्दा अनुकूल समय हुँदैन जस्तो लाग्छ मलाई।
हजुर, यो कार्यसूचीमा डेलिभरी बेस्ड गभर्नेन्स अर्थात् नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने उल्लेख छ। यहाँको अनुभवमा चाहिँ नि हाम्रो हालको कर्मचारी संयन्त्रले यस्तो समयबद्ध काम गर्न कति सक्षम छ अथवा कुन ढङ्गले ऊ अगाडि बढ्न उत्सुक छ, उसको अभ्यास, उसको कार्यशैलीलाई हामीले कसरी हेर्न सक्छौँ?
यो पनि महत्त्वपूर्ण प्रश्न यहाँले उठाउनुभयो। निश्चय पनि ब्युरोक्रेसी स्वभावैले प्रक्रियामुखी हुन्छ। तीमाथि हामीले चाहिँ कानुनी र प्रक्रियागत अरू कानुनी व्यवस्थाहरू पनि यस्तो गऱ्यौँ कि कतिपय कुरो चाहिँ आजको भोलि हुँदैन, र अब कर्मचारीहरू पनि त्यही किसिमले चाहिँ ओरिएन्टेसन भएका त्यही किसिमको मान्यता राखेर बसिरहेको हुनाले, र कतिपय अवस्थामा मैले भन्नै पर्ने हुन्छ जुन अहिलेको प्रविधिको रफ्तार छ त्यो प्रविधिको रफ्तारसँग चाहिँ आत्मसात गर्न नसक्ने जनशक्ति हामीसँग ठुलो सङ्ख्यामा छ। त्यो हिसाबले जनशक्तिको व्यवस्थापन र तिनीहरूका तालिम क्षमता विकासको एउटा महत्त्वपूर्ण पाटो हो भने सँगसँगै कानुन र प्रक्रियाको सुधार पनि उत्तिकै महत्त्वपूर्ण छ। यदि कानुन र प्रक्रिया हामीले सुधार गर्न सकेनौँ भने जतिसुकै युवा पुस्ताको जतिसुकै आइटी भनौँ फ्रेन्डली मैत्री व्यक्ति आएर गर्न खोजे पनि हामीलाई कानुन प्रक्रियाले दिँदैन। त्यसैले यो सँगसँगै लानुपर्छ, एउटा हाम्रो मानसिकता, अर्को हाम्रो क्षमता, अर्को हाम्रा कानुनी व्यवस्थाहरू सँगसँगै लग्यो भने मात्रै हुन्छ। अब अहिले कर्मचारी चाहिँ टोटल अब फेर्ने अनि कानुनहरू फेर्ने प्रक्रिया चाहिँ हामीले ढिलो गऱ्यौँ भने फेरि पनि नतिजा पाउन चाहिँ गाह्रो हुन्छ।
जुन एउटा सरकारको स्पिरिट छ र सरकारले जुन गति लिन खोजिराखेको छ, सरकारको स्पिरिट र स्पिडलाई बुझेर त्यो ढङ्गको कार्यान्वयन तहमा जाने कर्मचारी तन्त्र, त्यसले पनि अझै बढी सक्षमताका साथ अझ बढी सक्रियताको साथ समय दिनुपर्नेछ, लगानी गर्नुपर्नेछ।
एकदमै एकदमै उनीहरूको क्षमता विकासमा लगानी गर्नुपर्नेछ। अब एकदम एकदम राम्रो कुरा चाहिँ अहिले के छ भने पब्लिक इकोलोजी भन्छ, एउटा वातावरणै कस्तो बनाएको छ भनेदेखि अब चाहिँ ढिला सुस्ती सह्य हुँदैन भन्ने कुरो चाहिँ सरकारीमा मात्रै होइन मैले अनुभूत गर्छु, निजी क्षेत्रमा पनि त्यो खालको एउटा वातावरण बनेको छ। त्यसैले अब कर्मचारीको क्षमता विकास ओरिएन्टेसन त छँदैछ, क्षमता विकास अनि सँगसँगै हाम्रा प्रक्रियागत कुराहरूमा चाहिँ हामीले सुधार गर्न सक्यौँ भने एकदमै वाञ्छित टाइमभित्र हामीले यो काम गर्न सक्छौँ। तर यति भनिरहँदा फेरि पनि एउटा कुरो चाहिँ के हुन्छ भने नीति निर्माण र कानुन निर्माण चाहिँ समय निर्धारण गरेर मात्रै गर्न सकिँदैन, कतिपय नीति चाहिँ विश्लेषण गर्नुपर्छ, कुन नीति ठिक हो भन्ने कुरा चाहिँ हामीले विश्लेषण गर्नुपर्छ, कानुनमा पनि कुन चाहिँ कानुनी व्यवस्था उपयुक्त हो त भन्ने कुरालाई चाहिँ लामो एउटा छलफल लामो एउटा विचार विमर्श गरेर मात्रै परिपक्वता हासिल गर्ने हुन्छ। त्यसैले यसलाई समयबद्ध गर्ने कतिपय यो सयबुधे कार्ययोजनाभित्र परेका कुराहरू पनि भइ नसकेको कारण के हो भन्दाखेरि नीति निर्माण कानुन निर्माण चाहिँ बहुत जटिल कुरा हो, समाजमा रहेका विभिन्न सरोकार हितहरू रहेका हुन्छन् तिनीहरूलाई सन्तुलन गर्नुपर्छ, त्यो सन्तुलन गर्ने कुरा चाहिँ सजिलै हुँदैन। नीति विश्लेषण गरेर विभिन्न विकल्पहरूमा छलफल गर्ने सबैका गुण र दोष केलाउने कुरा चाहिँ आफैमा समय लाग्ने कुरा हो, त्यसैले अब यो कुरालाई समय लाग्छ एकैचोटि हुँदैन।
हजुर हजुर, अब यो कार्यसूचीभित्रकै अर्को कुरा पनि छ जुन सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर 18 त्यसलाई सीमित गरिएको छ, र यो अन्य अनावश्यक बोर्डहरू समितिहरू आयोगहरू खारेज गर्ने र कसैलाई एकीकरण गर्ने कुराहरू पनि चाहिँ उल्लेख गरिएको छ। यो संरचनागत सुधार कति आवश्यक थियो र अबको चुनौतीहरू के छ, के देख्नुहुन्छ यसमा चाहिँ?
एकदमै समय सापेक्ष पनि कुरा हो, हामीले यो प्रशासनिक खर्च घटाएर चुस्त दुरुस्त प्रशासन बनाउने भएर हिजोका दिनमा पनि विभिन्न एक्सर्साइजहरू भए, त्यतिखेर ती एक्सर्साइजहरूले के भन्नु भन्दाखेरि मन्त्रालयको संख्या घटाउ, कतिपय सङ्घीय कार्यालयहरू ट्रिप्लिकेसन एउटै काम गर्ने 3 अड्डासम्म छन् हामीसँग, त्यस्ता अड्डाहरूलाई चाहिँ एउटा बनाऊ, कतिपय काम प्रदेश सरकारले गरिरहेको छ तर प्रदेश स्तरकोमा हुनुपर्ने कुरा सङ्घमा बसिरहेको छ त्यसलाई प्रदेशमा ह्यान्डओभर गर, कतिपय स्थानीय तहमा पठाइदेऊ, कतिपयलाई मर्ज गर, कतिपयलाई खारेज गर भनेर यो अहिलेको सरकार गठनभन्दा अगाडि झन्नै 300 कार्यालय या त मर्ज गर्ने या त खारेज गर्ने या त तल हस्तान्तरण गर्ने भएर हामीले एउटा एक्सर्साइज गरेको हो। त्यतिखेर उच्च स्तरीय शासकीय सुधार आयोग पनि बन्यो, सम्माननीय प्रधानमन्त्रीज्यूले नै अध्यक्षता नै गर्नुभयो, तर अघि भने जस्तै अब विभिन्न कारणले हामीले कार्यान्वयन गर्न सकेनौँ, अहिले त्यसका लागि पनि एकदम उपयुक्त समय हो। हामीले त्यस्ता खालका डुप्लिकेसन भएका सङ्घीय स्तरका कार्यालयहरू पनि खारेज गर्नुपर्नेछ, मिलाउनु पर्नेछ, अनि प्रदेश स्तरका कतिपय सङ्घमा जे भयो प्रदेशमा त्यही छ, त्यही खालका चाहिँ संरचना कार्यालयले अहिले स्थापना भएका छन् प्रदेशमा पनि हामीले भन्नुपर्नेछ, यसरी अनावश्यक कार्यालय निकाय संस्थान समिति बोर्ड इत्यादि आयोगहरू नबनाउनुहोस् भन्ने कुरा प्रदेशलाई पनि भन्नुपर्नेछ। र त्यो हिसाबले हेर्दाखेरि आजका दिनमा त चुनौती त छ, यसमा चुनौती नहुने होइन, किनभने मानिसहरू त्यहाँ राजनीतिक व्यक्तिहरू पनि इङ्गेज भएको हुनुहुन्छ, कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूको रोजीटीको कुरासँग जोडिन्छ, एकैचोटि हटाउँदाखेरि अब उहाँहरूलाई अप्ठ्यारो पर्छ, तर देशले खोजेको सुधार चाहिँ अलिकति दुःखदायी पीडादायी नै हुन्छ। एकचोटि पीडा स्वयं हामीले भनेदेखि मलाई लाग्छ धेरै कार्यालयहरू संघीय स्तरका खारेज गर्न सक्छौँ या त प्रदेशले दिन सक्छौँ र हाम्रो ठुलो प्रशासनिक खर्च बचत हुन्छ। अब अहिले यो सयबुदेमा पनि कुराहरू परेका छन्, अब मलाई लाग्छ कार्यदलहरूले काम गरिराखेकै होलान्। त्यो भयो भनेदेखि असाध्यै समय सापेक्ष रूपमा हाम्रो चुस्त दुरुस्त प्रशासन चाहिँ यसले निम्त्याउँछ।
हजुर हजुर, विगतमा अब हाम्रो यो सार्वजनिक प्रशासनमा अत्यधिक राजनीतिक हस्तक्षेप भयो, राजनीतिक प्रेरित गतिविधिहरू बढी भए, यसलाई अब यो प्रशासन संयन्त्रलाई चाहिँ राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने विषय पनि कार्यसूचीमा छ र यो विभिन्न दलीय कर्मचारी सङ्घ संगठनहरू खारेज गर्ने पनि गरिएको छ र यो 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 परिपाटीले कस्तो किसिमको सुधारको हामीले अपेक्षा गरेका छौँ र यो हुँदाखेरि विगतमा कस्ता किसिमका झन्झट उल्झनहरू चाहिँ बेहोर्नु परेको हो प्रशासनले?
एकदमै ठुलो समस्या थियो। मलाई कतिसम्म थाहा छ भने एउटा कुनै संस्थान नाउँ त नलिउँ, त्यहाँको सञ्चालक समितिमा म पनि थिएँ, हामी बैठक गरेर हिँड्यौँ, त्यहाँका म्यानेजमेन्टलाई त कर्मचारीहरूले रातभरि थुन दिएछन्, थुन्ने तालाबन्दी गर्ने कुनै कामै हुन नदिने, यो त एकदमै अनुशासनहीनता। ट्रेड युनियन राइट छ, हामीले आइएलओको हामी पक्ष, आइएलओ अभिसन्धिको हामी पक्ष हौँ, राइट टु अर्गनाइजेसनको त्यो छँदैछ आफ्नो ठाउँमा, तर ट्रेड युनियनको पनि त आफ्नो सीमाहरू हुन्थे, मर्यादाहरू हुन्थे, त्यो मर्यादा चाहिँ हाम्रा सङ्घ सङ्गठनहरूले त्यतिखेर त्यो उल्लङ्घन गरेकै हो। खास गरी सरकारी संस्थानका कर्मचारी सम्बद्ध युनियनहरूले एकदमै धेरै त्यो मर्यादा उल्लङ्घन गरेको चाहिँ मै पीडित छु, साक्षी छु। त्यस किसिमबाट एउटा चरम विकृति विसङ्गति आएको थियो, त्यो हदसम्म चाहिँ त सरकारले गरेको कामको म प्रशंसा नै गर्दछु, तर अब त्यो भनेर पुरै कर्मचारीलाई अब एउटा सबु अर्गनाइज हुने अवस्था अधिकारै नदिने भन्ने कुरो त हुँदैन। अब सरकारी कर्मचारीलाई राइट टु अर्गनाइजेसन ट्रेड युनियन चाहिन्छ चाहिँदैन भन्ने छुट्टै बहसको विषय हुन्छ, तर ट्रेड युनियन मुभमेन्ट आफ्नै माथि फेरि आवश्यक छ, यो हामी हाम्रो इन्टरनेसनल कमिटमेन्ट हो, त्यसैले यसलाई चाहिँ त्यो रूपमा हेर्नुपर्छ। यो चाहिँ विकृति विसङ्गति अन्त्य गर्ने एउटा कडा स्टेप हो, बोल्ड स्टेप हो सरकारको, यो आवश्यक हो भन्ने चाहिँ मलाई लाग्छ अहिलेको हिसाबले। अब यसलाई भोलिका दिनमा हामीले प्रयोग र पालना गर्दै कसरी लान्छौँ त्यसमा भर पर्छ।
अब यो भ्रष्टाचार नियन्त्रणको लागि अधिकार सम्पन्न छानबिन समिति पनि गठन भएको छ र त्यसले काम पनि आफ्नो ढङ्गले गरिराखेको छ, यसले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्न का लागि के कसरी योगदान गर्ने अपेक्षा गर्न सकिन्छ?
यस्तो छ, भ्रष्टाचार निवारणको यो छानबिन सम्पत्ति छानबिन समिति चाहिँ हामीले यो नयाँ प्रयोग होइन, हामीले पहिले पनि गरेकै हो 57-58 सालमा होइन। र मेरो अनुभव कस्तो छ भने त्यो सम्पत्ति जाँचबुझ आयोगले गरेको जाँचबुझबाट छानबिनबाट सम्पत्तिका मुद्दाहरू उजागर भएको, पेश भएर कारवाही भएको कमै छ, तर मेन कुरा चाहिँ हामीले भएकै कानुनहरूलाई कति प्रभावकारिताका साथ कार्यान्वयन गर्छौँ भन्ने कुरा चाहिँ ठुलो हो। जस्तै त्यतिखेरको अनुभवमा मैले भन्नै पर्छ, सम्पत्ति जाँचबुझ आयोगले भन्दा बढी प्रभावकारी काम चाहिँ जुन त्यतिखेर अख्तियार सक्रिय भयो, खास गरी 58 सालमा त्यो 59 सालमा भ्रष्टाचार निवारण ऐनमा संशोधन भइसकेपछि त्यतिखेरको अख्तियारको सक्रियताले चाहिँ कर्मचारी विरुद्धमा एकदमै ठुलो डिटरेन्ट एउटा भ्रष्टाचार विरुद्धको एउटा कल्चरै डेभलप गर्ने काममा ठुलो भूमिका खेलेको थियो र एउटा मेसेज जबरजस्त के गएको थियो भने अब अलिकति सङ्कटकाल पनि लागेको थियो, राजाको प्रत्यक्ष शासनसँग पनि जोडिएर आएको चाहिँ विषय भयो। त्यतिखेर के भयो भन्दाखेरि एउटा कल्चरल्ली पनि मान्छेले ओहो यो धेरै सम्पत्ति काम रहन्छ भन्ने खालको चिन्तन गर्ने एउटा सुरुवात भएको थियो, तर केही वर्ष र त्यस पछाडि फेरि त्यो हरायो। हरायो किन भन्दाखेरि हामीले दण्डहीनतालाई प्रोत्साहित गर्यौँ र अबका दिन पनि यो सम्पत्ति छानबिन आयोगले दिएको प्रतिवेदन त फेरि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर मात्रै मुद्दा चलाउने कुरो हुन्छ, यो आफैमा मुद्दा चल्ने आधार बन्दैन, यसमा थप अनुसन्धान हुनैपर्छ अनुसन्धान गर्ने निकायले। त्यसैले मेरो अनुभवको कुरा जिस्टमा के हो भन्दाखेरि सम्पत्ति जाँचबुझ आयोगले एउटा जबरजस्त साइकोलोजी निर्माण त गरेको छ, तर यो मात्रै पर्याप्त हुँदैन, सँगसँगै हाम्रा राज्यका तिनै तह सबैतिर चाहिँ नि भ्रष्टाचार विरुद्ध अथवा सुशासनको प्रतिबद्धता जलाउने खालका हाम्रा काम कारवाहीहरू भए भने मात्रै यसले सार्थकता पाउँछ। सबै यता एकातिर सम्पत्ति जाँचबुझ गराउने भन्ने अनि अर्कोतिर चाहिँ फेरि कानुनी एउटा नर्मसलाई मिचेर काम गर्ने परिपाटी हामीले गऱ्यौँ भने फेरि पनि यो चाहिँ उही यो एउटा सर्कलमा नाच्ने एउटा वृत्तभित्र नाच्ने मात्रै कुरा हुन्छ। यसले चाहिँ टेन्जिबल एउटा कल्चरल चेन्ज जुन संस्कृतिगत रूपमा भ्रष्टाचार विरुद्धको एउटा साइकोलोजी विकास गर्ने काममा चाहिँ त्यसले लङ टर्ममा आघात नै पार्छ। त्यसले हामी कार्यान्वयन अहिले भएकै कानुनलाई कति कार्यान्वयन गर्न सक्छौँ त्यही महत्त्वपूर्ण कुरा छ।
अब यो शासकीय सुधारका विभिन्न सय कार्यसूचीमा अनेक विषयहरू समेटिएका छन्, त्यस अन्तर्गत हामीले चरणबद्ध रूपमा विभिन्न छलफल र बहसहरू पनि गर्दै नै आइराखेका छौँ। आज यहाँसँगको यो छलफलमा जस्तो अब स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका कुराहरू यो कार्यसूचीभित्रका विषयलाई कुरा गर्ने हो भनेदेखि जस्तो अब यो फ्री हेल्थ पोर्टलका कुराहरू छन्, कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा बन्द गर्ने कुराहरू छन्, किसानलाई न्यूनतम समर्थन मूल्य लगायतका विषयमा पनि त्यहाँ केही कुराहरू समेटिएका छन्। यी समग्र क्षेत्रका विगतका सुधारका प्रयासहरू विगतमा पनि भइ नै आइराखेका हुन् र ती सफलीभूत हुन सकेनन्, त्यसले परिणाममुखी एउटा सन्तोषजनक वातावरण सृजना गर्न सकेन भन्ने पनि गुनासो रहँदै आयो। र अहिले पछिल्लो चोटि यो समेटिएको यो सरकारको जुन इच्छा शक्ति यहाँ प्रकट भएको छ, समय सीमाबद्ध ढङ्गले यो आइराखेका छन्, यसमा अब राजनीतिक र प्रशासनिक तहबाट यसलाई सार्थक तुल्याउनको निमित्त अब कसरी चाहिँ जान आवश्यक ठान्नुहुन्छ? यहाँको सुझाव चाहिँ के रहन्छ?
यो पनि अब सरकारले अहिले ल्याएको असाध्यै महत्त्वपूर्ण पाटो छ यो कार्ययोजना मध्येको, होइन? अब यो मध्ये कतिपय यो समर्थन मूल्य कायम गर्ने लगायतका प्राथमिक शिक्षा निशुल्क त हाम्रो संवैधानिक पनि हो, अनिवार्य निशुल्क भन्ने संवैधानिक हाम्रो प्रत्याभूति नै हो, तर लगायतका कामहरू हामीले विगतदेखि नै गर्दै आएका छौँ, संवैधानिक कानुनी प्रत्याभूति पनि छ। तर मूल कुरो जस्तै स्वास्थ्यको कुरा भन्नुहुन्छ भने हामीसँग एउटा ट्रेन भएको योग्यता पुगेको जनशक्ति, स्वास्थ्य जनशक्ति, चाहे नर्स भनौँ चाहे डक्टर भनौँ विभिन्न विधाका, त्यो मुलुकले रिटेन गर्न सकेको छैन आजका दिनमा। किनभने यहाँ हामीले तिनीहरूलाई इन्सेन्टिभ दिन सक्ने, तिनीहरूको मेहनत अनुसारको पारिश्रमिक दिन नसकेको कारणले त्यो क्रमशः पलायनको बाटोमा छ। त्यो पलायनलाई रोक्ने खालको ठोस योजना नल्याइकन यस्तो खालको योजनाबाट मात्रै चाहिँ जनताले एउटा गुणस्तरीय सेवा सर्वसुलभ रूपमा पाउँछन् भन्ने कुरो हुँदैन। बिमा त गतमैले गरिदिनुहुन्छ, बिमा गरेर के गर्नु त, त्यो सुविधा उपलब्ध छैन भने तिमीले मात्रै त पैसाले त केही गर्दैन। अब त्यस्तै कुरा विद्यालयमा पनि छ। अहिले विद्यालयमा चाहिँ अब कतिपय विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षक बढी हुनुहुन्छ। अब विद्यालयलाई मर्जर पोलिसीमा जाने भन्ने हो भनेदेखि जबरजस्त अभियान चलाउनुपर्छ, नभए कसैले पनि मर्जर मान्दैन, किनभने मेरो गाउँको स्कुलमा म मर्ज हुन दिन्न, अर्काले पनि त्यही सोध्छ। त्यसै कारणले शिक्षा क्षेत्रमा पनि जबरजस्त सुधार, खास गरी सरकारी विद्यालयहरूको रिस्ट्रक्चरिङको एउटा जबरजस्त सुधार आवश्यकता छ भने कृषिमा पनि त्यस्तै भयो। हामीले कृषिलाई सुधार त भन्यौँ, अब अहिले नै भन्ने भनेदेखि बजेटमा 2 करोडभन्दा माथिकोलाई चाहिँ गर्ने भनेर भन्यो, तर एउटा किसानलाई, सर्वसाधारण किसानलाई चाहिँ भन्यो भने त 2 करोड लगानी गर्न सक्ने क्षमताको को होला र? अब कुन किसानलाई कसरी प्राथमिकता दिन्छौँ भन्ने कुरा हो। त्यसै कारणले गर्दाखेरि अब यी कुराहरूमा चाहिँ हामीले रुट कज के हो, एकदमै बेसिक चाहिँ समस्या कहाँ छ भन्ने कुरो हेर्नु पर्यो। शिक्षामा पनि स्वास्थ्य जनशक्ति चाहिँ हामीले पाउन सकेका छैनौँ। जस्तै अहिले अब मुलुकभर गणित पढाउने टिचरको चाहिँ क्राइसिस छ, हामीले रिटेन्सन गर्नै सकेका छैनौँ। युनिभर्सिटीहरूमा फिजिक्स पढाउने टिचरको रिटेन्सन एकदमै छैन, हामीले राख्नै सक्दैनौँ। त्यो अलिकति राम्रो फिजिक्स पढाएको मान्छे भने विदेशमा त्यो ठुलो स्थान पाइहाल्छ, गइहाल्छ। त्यसै कारणले हामीसँग ह्युमन रिसोर्स रिटेन्सन प्लान हामीले बनाएर ती त्यस्ता खालका जनशक्तिलाई छुट्टै किसिमले इन्सेन्टिभाइज नगर्ने हो भने, खास गरी शिक्षा र स्वास्थ्य, सबभन्दा बढी म स्वास्थ्यको क्षेत्रमा भन्छु, नगर्ने हो भनेदेखि चाहिँ हाम्रा यी अरू नीतिहरूले चाहिँ वाञ्छित सुधार हुन्छ जस्तो मलाई लाग्दैन।
हजुर हजुर, अब यी कार्यसूचीका 100 मुद्दाहरू मध्ये नि जुन चाहिँ हामीले तत्काल कार्यान्वयन गर्न सक्छौँ, गर्नुपर्ने थियो र यसले राम्रो एउटा आशाको वातावरण पनि सृजना गर्न सक्छ भन्ने त्यस्तो सम्भावनायुक्त क्षेत्रहरू र सबैभन्दा बढी चाहिँ चुनौतीपूर्ण विषयहरू जो चाहिँ समेटिएको छ यसमा, यसमा कसरी देख्नुहुन्छ यहाँ?
अब यहाँ धेरै धेरै ठुला कुरादेखि लिएर साना साना सर्भिस डेलिभरीका सँग जोडिएका कुराहरूलाई पनि यहाँ समेटिएको छ। अब भनौँ न, संविधान सुधारको एउटा चाहिँ जबरजस्त आधार, एउटा बहसपत्र भनौँ न, त्यसलाई त संविधान सुधारको एउटा सर्वसम्मत बाटो मार्गचित्र कोर्ने भन्ने न हो, त्योदेखि लिएर अरू कुराहरू पनि छन्। त्यसैले अब मैले ठुलो सानो त सबैलाई नै एउटै उसमा राख्नु पर्ला, कुनै पनि सानो हुँदैन जस्तो लाग्छ। तर अहिले मैले देख्दाखेरि चाहिँ अहिले यतिखेर जनतालाई संविधान संशोधन गरेर जनताले तत्काल पाउने भन्दा पनि यो सार्वजनिक खरिद र परियोजना व्यवस्थापनमा सुधार गर्ने भन्ने त्यहाँभित्रको एउटा साह्रै मलाई मन परेको र महत्त्वपूर्ण बुदा छ त्यहाँ। अहिले हाम्रो देशमा विकास नभएको, यो आयोजनाहरू अड्केको, सबै कुराको चाहिँ जड गरेर जोडिन्छ, यो पब्लिक प्रोक्योरमेन्टमा जोडिन्छ अनि प्रोजेक्ट म्यानेजमेन्टमा जोडिन्छ। यसमा जुन त्यहाँ भनिएका कामहरू छन् यी कामहरू गर्न सक्यौँ भनेदेखि निश्चय पनि जनताले अब भोलिका दिनमा धुलो खाल्डाखुल्डी मुक्त बाटोबाट यात्रा गर्न पाउने, भनेको समयमा भनेको ठाउँमा पुग्न पाउने, यो न हो जनताले खोजेको। अब अहिले मैले भनौँला सबभन्दा ठुलो त संविधान सुधार संशोधन भन्ने भन्ने हो भने राजनीतिक व्यक्तित्वहरूलाई त त्यसले लाभ दिएला, तर आम ग्रासरुटको मानिसलाई संविधान, उसको संविधान त उसको घरछेउको बाटो खाल्डाखुल्डी मुक्त हुनु हो नि। त्यसै कारणले गर्दाखेरि यो चाहिँ सबभन्दा महत्त्वपूर्ण हो र यो चुनौतीपूर्ण पनि छ। चुनौतीपूर्ण कुन सन्दर्भमा छ भनेदेखि अब सबैतिर एकैचोटि हामीले गर्न सक्दैनौँ, हामीसँग स्रोतको सीमितता छ। अब अहिले सरकारले यो योजनामा भनेको छ भ्यालु फर मनीको कुरा गरेका छ, लाइफ साइकल कस्टिङको कुरा गरिया छ, ई गभर्मेन्ट मार्केट प्लेसको कुरा गरिया छ, पर्फर्मेन्स बेस्ड कन्ट्र्याक्टिङको कुरा गरेर एकदमै महत्त्वपूर्ण गर्नुपर्ने कुरा हो नि यिनीहरू, होइन? तर यी कामहरू गर्नका लागि हाम्रो डेभलपमेन्ट बजेट कति छ त? हामीलाई त डेभलपमेन्ट बजेटले त्यो फ्लेक्सिबिलिटी त दिँदैन, सबै काम त सक्दैन, क्रमशः गर्नुपर्ने छ हामीले। त्यसैले गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण, सबैभन्दा र चुनौतीपूर्ण पनि मैले देखेको चाहिँ सार्वजनिक खरिद र परियोजना व्यवस्थापनमा गरिने भएर परिलक्षित गरेका सुधार र त्योसँग सम्बन्धित त्यसका आर्थिक पाटा, त्यसका अरू सामाजिक पाटा, ती चाहिँ चुनौतीपूर्ण पनि छन् जस्तो मलाई लाग्छ।
अन्त्यमा अब यसले सरकारले जुन 100 बुँदामा महत्त्वपूर्ण प्राथमिकताहरू समेट्यो र जुन कार्यसूचीमा अगाडि ल्यायो, यो कार्यसूचीका कुराहरू निश्चित तालिका अवधिभित्र यी सम्पन्न हुन सके भनेदेखि यसले आम नागरिकको जीवन अथवा उनीहरूको अपेक्षामा केही परिवर्तन, सकारात्मक परिवर्तन उनले जे खोजेका थिए त्यो दिन सक्छ भन्ने किसिमको विश्वास जगाउनको निमित्त यसको कार्यान्वयन महत्त्वपूर्ण हो र यो कार्यान्वयन पनि त्यत्तिकै चुनौतीपूर्ण विषय छ भन्ने कुराहरू गरिरहँदाखेरि यसलाई सफल बनाउनको निमित्त अब सबैको चाहिँ भूमिका के हुनसक्छ नागरिकहरूको यो अपेक्षा पूरा गर्नको निमित्त? अन्त्यमा
अब यस्तो त यसो अब के छ भनेदेखि सरकारले भनेका कतिपय, मैले अघि पनि भने, कतिपय कुराहरू नीति निर्माण कानुन निर्माण यति दिनभित्र गर्ने भन्ने कुरो त्यो आफैमा अब भनौँ न संसदले जुन रूपले गति लिनु गर्ने लिइराखेको अवस्था छैन। कानुन निर्माण प्रक्रिया एक किस्तो हिसाबले भनियो भने ढिलो भइरहेको छ होइन। अब यो कार्ययोजनाभित्र यति दिनभित्र 7 दिनभित्र गर्छु भनेको काम पनि अहिलेसम्म भएको छैनन्। त्यो हिसाबले अब अहिले नै त एकदमै अर्ली होला, यति नै एकदमै चाँडो होला, हतारो होला मूल्याङ्कन गर्ने, तर यसको पनि एउटा अडिट अब केही समय पछाडि यसको यो कार्ययोजना स्वयंको पनि अडिट गरेर सरकारले आफै प्रति पनि निर्मम भएर चाहिँ यसको समीक्षा गर्नुपर्छ र आम यो प्रेस तपाईँहरू लगायत सम्पूर्ण उसले पनि सजग भएर चाहिँ सरकारलाई तिमीले यसो भनेका थियौ त एक दिन भइसक्यो यो काम भएन भएर चनाखो हुनु पर्यो, आम जनताले पनि आवाजहरू उठाउनु पर्यो होइन, सरकारलाई झकझकाउनु पर्यो, त्यो भयो भनेदेखि चाहिँ पक्कै पनि हुन्छ। अब जस्तै भनौँ न अब लगानी बढाउने कुरो अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरो छ यसमा, तर अब निजी क्षेत्र हतोत्साहित नै छ, हामीले निजी क्षेत्रको पनि कुरा सुन्दैछौँ, निजी क्षेत्र हतोत्साहित भएको छ, अब यो 23-24 घटनादेखि नै हतोत्साहित भएको, अहिले पनि हतोत्साही अवस्थामै छ, त्यसलाई हतोत्साहबाट चाहिँ मुक्त गराउने कुरा, त्यसलाई उत्प्रेरणा जगाउने कुरा आफैमा महत्त्वपूर्ण छ। त्यसैले आम जनमानस, निजी क्षेत्र, प्रेस लगायत सरकारका सम्पूर्ण अवयवहरू सञ्चालन भयो भनेदेखि चाहिँ प्रभावकारी रूपमा हामीले ल्याउन सक्यौँ भनेदेखि चाहिँ यो कार्ययोजना असम्भव चाहिँ छैन, कार्यान्वयन गर्न सकिने खालको छ। मलाई लाग्छ अब सरकारले त्यो शिक्षा पनि गर्ला र आवश्यक पर्यो भनेदेखि यसलाई पुनः रिसेड्युलिङ गर्ने, अनि यसमा पनि अब यो कतिपय कुरा चाहिँ सरकारका नियमित जस्तै भनौँ न कार्यदल बनाएर, सरकारभित्रका मान्छेले कार्यदल बनाएर गरेर मात्रै पनि सकिने खालको छैन, बाहिरका विज्ञहरू भन्नाले सरकारभन्दा बाहिरका विज्ञहरूलाई पनि संलग्न गराएर अब यो चाहिँ विकल्प ठिक हो भन्ने खालको गरेर एउटा एकदमै पवित्र साझेदारीको भावनाबाट काम गर्न सक्यौँ भने चाहिँ मलाई लाग्छ एउटा सुधार चाहिँ एकदमै चाँडो गर्न सकिन्छ।
हस् हस्, यहाँले महत्त्वपूर्ण विचार सुझावहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद छ, मेरो चाहिँ विचारहरू हाम्रो राष्ट्रव्यापी प्रसारण साह्रै लोकप्रिय माध्यम रेडियो नेपालबाट चाहिँ मेरा कुरा राख्ने अवसर दिनुभयो, यसका लागि म समग्र रेडियो नेपाल टिमप्रति पनि हार्दिक आभार प्रकट गर्दछु र समस्त श्रोतावर्गलाई पनि हार्दिक नमस्कार गर्दछु। धन्यवाद, नमस्कार।
नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठूलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता संकेत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही संकेत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको संकेत आउनु, ससाना खोला अचानक बढ्नु पनि संकेतका रूपमा बुझ्न सकिन्छ।
विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। नमस्कार, धन्यवाद। हवस् त, आजका लागि नागरिक शिक्षा यति नै। आउँदो सातासम्मका लागि छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। यहाँहरूको यो साता अझै सुखद रहोस्। हुन्छ त, नमस्कार।